الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن عدة الشهور عند الله اثنا عشر شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم ذلك الدين القيم فلا تظلموا فيهن أنفسكم. اسی ہفتے میں اسلامی کیلنڈر کا نیا سال شروع ہوا ہے. 1437 کا سال ختم ہو کر 1438 کے سال میں ہم داخل ہوئے ہیں. یہ محرم اسی کا پہلا مہینہ ہے. دنیا میں مختلف کیلنڈر استعمال ہوتے ہیں. ایک عیسوی کیلنڈر ہے جو حضرت عیسیٰ علیٰ نبینا وعلی الصلاۃ والسلام کی پیدائش سے شمار کیا جاتا ہے، اور وہ ہے شمسی، یعنی سورج کے حساب سے اس کو شمار کرتے ہیں. سال ایک تو سورج کے حساب والا ہے 365 دن کا، اور ایک چاند کے حساب والا ہے 354 دن کا. تو یہ عیسوی کیلنڈر شمسی ہونے کے ساتھ ساتھ حضرت عیسیٰ علیہ نبینا وعلی الصلاۃ والسلام کی پیدائش سے اس کا شمار شروع کیا گیا ہے. اور ہمارے ہندوستان میں بکرمی بھی چلتا ہے، پارسیوں کا الگ ہے، اور بھی مختلف کیلنڈر دنیا کے اندر استعمال ہوتے ہیں. ویسے ہمارے یہاں اور دنیا میں بھی عام طور پر عیسوی کیلنڈر اور مسلمانوں کے یہاں اس کے ساتھ ساتھ یہ ہجری کیلنڈر، اس کا بھی استعمال ہے. اور شریعت مطہرہ نے اپنے سارے احکام کا مدار جو ہے वो कमरी हिसाब के ऊपर रखा है चांद पर, सूरज पर नहीं। उसमें भी बड़ी मसलहतें हैं कि शरीयत मुतहरा आम तौर पर अपने अहकाम का मदार जिन चीज़ों पर रखती है वो ऐसी होती हैं जिनका मालूम करना हर एक के लिए, चाहे वो पढ़ा लिखा हो, शहर का रहने वाला हो या अनपढ़ हो, देहात का रहने वाला हो, सबके लिए उसका मालूम करना आसान हो। शमसी हिसाब जो है सूरज वाला, वो महीना कब शुरू होता है, ये तो हमारे पास बने बनाए कैलेंडर आते हैं इसलिए, वरना आज इस पूरे मजमे में कोई है जो हिसाब करके मालूम कर ले कि शमसी ये जनवरी फला दिन से शुरू हुआ, और ये मुश्किल है। हर एक के लिए उसका मालूम करना, जो लोग इस हिसाब को जानते हैं, इल्मे हयात के माहिरीन हैं, वही उसका हिसाब लगा कर कैलेंडर तैयार कर देते हैं और हम लोग इस्तेमाल करते हैं। वरना इस अपने गोया इसकी बुनियाद पर, अपने इल्म की बुनियाद पर या अपने तजरबे की बुनियाद पर इसका मालूम करना हर एक के बस की बात नहीं है। जबकि इस्लाम ने जो हिसाब रखा माह और दिनों का, वो एक ऐसा रखा है कि जिसका मालूम करना हर कसो नाकस के लिए, पढ़े लिखे अनपढ़ के लिए, शहरी और देहाती के लिए, सब के लिए आसान है। वो कमरी हिसाब है चांद का, और इस्लाम ने अपने सारे अहकाम का मदार उसी के ऊपर रखा है। रोज़े उसी के ऊपर आते हैं, रमज़ान उसी में शुमार होता है, हज के दिन उसी के ऊपर आते हैं, एतिकाफ उसी के मुताबिक होता है। किसी औरत को अगर इद्दत गुजारनी है तलाक की या वफात की, वो उसी के हिसाब से गुजारी जाएगी, और बच्चे के बुलूग का फैसला 15 साल का, वो 15 साल शमसी हिसाब से नहीं बल्कि कमरी हिसाब से। कुर्बानी के जानवर की उम्रों का लिहाज, वो भी उसी हिसाब से। सारा पूरा जितना कुछ है इस्लामी अहकाम के अंदर शरीयत मुतहरा ने सब का मदार जो है वो कमरी हिसाब के ऊपर रखा चांद के, और वजह उसकी यही थी कि उसका मालूम करना सबके लिए आसान है। और इसीलिए लिखा है उलमा ने, हज़रत मुफ्ती मोहम्मद शफ़ी साहब नवर अल्लाह मरकज़ ने मारिफुल कुरान के अंदर भी लिखा है, फरमाते हैं कि ये कमरी हिसाब का गोया जानना, मालूम रखना, ये फ़र्ज़ किफ़ाया है। यानि गोया हर जगह, हर बस्ती में, हर इलाके में कुछ लोग ऐसे हों जो चाँद के तुलू को देख करके महीनों की शुरुआत को मालूम, हर महीने के चाँद का मालूम करना, कुदूरी में मसला लिखा है, रुयत हिलाल हर महीने का उसको देखना ज़रूरी है। इसलिए उसको देखेंगे तो महीना शुरू हुआ है कि नहीं हुआ है ये मालूम होगा। और भी ये इस हिसाब को कुछ लोग तो ऐसे हों, वैसे तो हर मुसलमान के ईमान और इस्लाम का तकाजा ये है कि वो महफूज रखे, जानने का अहतमाम करें। और ये जो हिसाबात चलते हैं, तारीखें लिखी जाती हैं, आम तौर पर हम अंग्रेज़ी यानी ईसवी तारीखें इस्तेमाल करते हैं, अगरचे मसले की रूह से उसका भी इस्तेमाल करना जायज़ है, मना नहीं है, वो भी जायज़ है, लेकिन कमरी हिसाब और कमरी तारीखों का अहतमाम करना ये गोया शरीयत मुतहरा के मिजाज के ऐन मुनासिब है। उसको हमारे असलाब का यही तरीक़ रहा है और उसी को बेहतर करार दिया गया है। तो अगर आप किसी दुनियावी ज़रूरत की वजह से शमसी तारीख लिखना ज़रूरी समझते हैं तो लिखिए, लेकिन हमारे अकाबिर फरमाते हैं उससे पहले जो है आप इस्लामी चाँद की तारीख भी ऊपर वो लिखिए, नीचे इसको लिखिए कि भाई फ़लाँ तारीख इस्लामी मुताबिक फ़लाँ तारीख ईसवी, ये वह वो ईसवी को उसके मुताबिक बनाकर ताबे और ज़िम्न बना करके उसको लिखने की आदत डालें और याद रहे उसके लिए अपनी घड़ियों के अंदर भी तारीख का जो खाना है उसमें अगर चांद की तारीख रखे हैं तो बहुत अच्छा, वो दूसरी तारीख बताने वाले तो बीसियों मिल जाएंगे, ये तारीख बताने वाला आपको कोई मिलेगा नहीं। इसलिए ज़रूरत है कि इसकी हिफाजत का अहतमाम किया गया जाए, जबकि उसको फ़र्ज़ किफ़ाया भी करार दिया गया है। फ़र्ज़ किफ़ाया का मतलब ही ये है, एक तो होता है फ़र्ज़ ऐन, यानि वो काम कि हर आदमी के लिए उसका करना ज़रूरी, अगर वो नहीं करेगा तो गुनहगार होगा, और एक है फ़र्ज़ किफ़ाया यानि सबके लिए उसका करना ज़रूरी नहीं है, कुछ लोग वो काम कर लें। असल मकसूद शरीयत का उस काम का वजूद में आना है, तो कुछ लोगों ने कर लिया तो दूसरों की जिम्मेदारी भी पूरी हो जाएगी। जैसे जनाजे की नमाज है, किसी मोहल्ले में बस्ती में किसी का इंतकाल हुआ, दो आदमियों ने भी अगर मरने वाले की जनाजे की नमाज पढ़ ली तो फरीज़ा अदा हो गया और सब बरी ज़िम्मा करार दिए जाएंगे। लेकिन अगर खुदा न खास्ता किसी ने भी नहीं पढ़ी तो पूरा मोहल्ला पूरी बस्ती गुनहगार करार दी जाएगी। और फिर ये है कि भले दो चार के अदा करने की वजह से सबका ज़िम्मा बरी हो जाता है, लेकिन सवाब तो करने का उन्हीं को मिलेगा जिन्होंने वो काम किया था। जब फरीज़ा अदा करेंगे उसको सवाब मिलेगा। एक मोमिन के ईमान का तकाजा भी ये है कि किसी अमल के गोया अमल को करने का भी एहतमाम तबीयतों के अंदर हो और ऐसा मिजाज बनाया जाए। तो बहरहाल मैं यह कर रहा था कि यह कमरी हिसाब जो है इस्लामी कैलेंडर का, जो हिजरत से शुरू किया गया, इसकी शुरुआत हिजरत के अतबार से सैदना हज़रत उमर रदी अल्लाह तह के दौरे खिलाफत में हुई। सनजरी 17 का वाक़ है। इमाम शाबी और इमाम मोहम्मद बिन सीरीन रहमतुल्लाह अलैह की रिवायत से मौजूद है कि हज़रत अबू मूसा अशअरी रदी अल्लाह तह जो हज़रत उमर रदी अल्लाह तह की तरफ से बसरा के गवर्नर थे, उन्होंने एक मरतबा हज़रत उमर रदी अल्लाह तह को लिखा कि आपके जो खतूत हमारे पास आते हैं और आपकी तरफ से जो हुकूमत के फरामीन जो गवर्नमेंट सर्कुलर हमारे पास आते हैं उन पर तारीख न होने की वजह से हमें पता नहीं चलता कौन सा ख़त पहले का है, कौन सा बाद का है, कौन सा फरमान पहले का है, कौन सा बाद का है। इसलिए कोई तारीख का ऐसा निज़ाम मुस्तहकम मुकर्रर किया जाना चाहिए जिसकी वजह से इन चीज़ों के अंदर जो गलत फहमी हो रही है और वो दूर हो जाए। चुनांचे इनकी इस ख़त के बाद हज़रत उमर रदी अल्लाह तआला अन्हु ने सहाबा को जमा फरमाया और उनके सामने ये मसला रखा कि भाई हमें कोई साल तजवीज़ करना है इसके लिए, तो मशवरा दो। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की हयात तय्यबा में जो मुख्तलिफ वाक़यात पेश आए उनमें चार वाक़यात अपने खुसूसी अंदाज के पेश नज़र बड़ी अहमियत के हामिल हैं। एक तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की विलादत शरीफा, दूसरा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बासत, एक तो आप सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश का वाक़या, दूसरा वो वाक़या जिसमें आप पर पहली वही नाजिल हुई बासत, और तीसरा जो है वो हिजरत, आप सल्लल्लाहु अलैहि वसल्लम का मक्का मुकर्रमा से हिजरत फरमा कर मदीना मुनव्वरा तशरीफ ले जाना, और चौथा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात का वाक़या। ये चार वाक़े हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की हयात तय्यबा में बड़ी अहमियत के हामिल हैं। तो अब मशवरे में बाद लोगों ने पहले वो पहले वाली चीज़ पेश की कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की विलादत बासआदत जिस साल हुई, और गोया विलादत के साल से हम अपने कैलेंडर का हिसाब शुरू करें। हज़रत उमर रदी अल्लाह तआला अन्हु ने इस राय को ये फरमा कर पसंद नहीं किया कि ये ईसाइयों का तरीक़ा है, क्योंकि ईसाइयों के यहाँ हज़रत ईसा अल्लाह नबीना वसलाम की पैदाइश ही से वो शुरुआत हुई, इसलिए उसको पसंद नहीं किया गया। चूँकि इस्लाम में ऐसा इन अहकाम के अंदर अमली एतबार से अहले किताब के साथ मुशाबहत को पसंद करार नहीं दिया गया। जैसा कि अहले इल्म जानते हैं कि जब मदीना मुनव्वरा आए और जमात के साथ नमाज अदा करना शुरू हुआ, शुरू हिजरत के बाद ही, मदीना मुनव्वरा आने के बाद, तो लोग जो है नमाज के अवकात का अंदाज़ा लगा कर मस्जिद में पहुंच जाते थे। अब अंदाज़ा लगा कर जब आएंगे, कोई पहले आएगा, कोई बाद में आएगा, जो पहले आ चुका है उसको देर तक इंतज़ार करना पड़ता था, बाद में आने वाले कभी उनकी जमात छूट जाती थी। इसलिए ये मसला ज़ेरे गौर आया कि भाई कोई ऐसी अलामत मुकर्रर करनी चाहिए जिससे पता चले कि ये नमाज का वक्त आ गया है और नमाज के लिए अब जमा होना है मस्जिद के अंदर। चुनांचे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस मशवरे के लिए जो है वो सहाबा किराम को जमा किया, तो किसी ने कहा कि नाकूस, नाकूस वो नरसंगा जो बजाय जो ये होता है मुंह में ये करके आवाज़ निकाली जाती है, का ये सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये तो यहूदियों का तरीक़ा है, ये कहकर उसको रद्द कर दिया गया। फिर दूसरी राय जो आई ईसाइयों के यहाँ दो जो है छोटी और बड़ी लकड़ी को ये करके एक को दूसरे के साथ बजाया जाता था, उसका क्या लफ्ज़ हदीस में आता है, क्या नाम है उसका, याद है किसी को? बहरहाल हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये ईसाइयों का तरीक़ा है। किसी ने कहा उस वक्त आग जला दी जाए, कहा ये तो मजूसियों का तरीक़ा है। बहरहाल उस मजलिस में मुख्तलिफ राय आई, लेकिन इसी तरह किसी राय पर इस्तिक़रार नहीं हुआ और मजलिस ख़त्म हो गई। अलबत्ता जो लोग मौजूद थे उनके दिलो दिमाग पर यही फ़िक्र सवार था कि ऐसी कौन सी तदबीर इख्तियार की जाए जिसके ज़रिए से ये मसला हल हो। तो रात को जब सोए तो बहुत से हजरात सहाबा के ख्वाब में ये देखा उन्होंने कि एक फरिश्ता इंसानी शक्ल में एक ऊंची जगह के ऊपर खड़ा रहा और उसने कलिमात अजान के अदा किए बुलंद आवाज़ से, और फिर जो है इकामत के लिए वहीं से हटकर जो है ज़रा तेज़ी के साथ उससे कम आवाज़ में इकामत के कलिमात अदा किए जमात के शुरू होने की इत्तला के लिए। ये ख्वाब कई सहाबा ने देखा था, लेकिन हज़रत अब्दुल्लाह इब्न ज़ैद रज़ी अल्लाह तआला अन्हु उन्होंने आकर के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सामने बयान फरमाया हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने, और सब तफसील बतलाई। उस वक्त वो बीमार भी थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई ये तुम्हारा बीमार भी हो और तुम्हारे मुकाबले में हज़रत बिलाल हैं, उनकी आवाज़ बुलंद है, आप उनको कलिमात बतलाओ, वो एक ऊँची जगह पर खड़े होकर के ये पढ़ेंगे। चुनांचे हज़रत बिलाल ने अजान पढ़ी, उस आवाज़ सुनकर बहुत सारे सहाबा आए। हज़रत उमर रज़ी अल्लाह तआला अन्हु के मुतालिक है, अपनी चादर घसीटते हुए तेज़ी के साथ आए और आकर हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया कि अल्लाह के रसूल, मैंने भी ख्वाब के अंदर ये चीज़ देखी और भी कई सहाबा ने देखी। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने उसी को फरमाया कि भाई कई हजरात का ये ख्वाब देखना दलील है इस बात की कि ये ख्वाब क्या है सच्चा है। इमाम बुखारी ने बाकायदा बाबुत तवात व अलरुया, किसी ख्वाब का कई आदमियों को देखना ये गोया उस ख्वाब के सच्चे होने की अलामत है, इसको अबाब कायम किया है। तो बहरहाल वहाँ अजान नमाज की इत्तला के सिलसिले में भी वो तरीक़े जिनमें उनके साथ मुशाबहत लाजिम आती थी इस्लाम ने पसंद नहीं किया। तो इस मशवरे में फिर बाज़ों ने वफात के वाक़े के मुतालिक कहा, हज़रत उमर रज़ी अल्लाह तआला अन्हु का ये वफात वाला वाक़ा जो है ये तो एक हमारे लिए बड़ा हादसा फाजिया है, तो उसको हम कैसे तारीख की इब्तिदा करार देंगे। फिर हज़रत उमर रज़ी अल्लाह तआला अन्हु ने ख़ुद ही हिजरत को गोया तारीख की इब्तिदा करार देने के लिए ये राय पेश की और उसकी अहमियत के पेश नज़र लोगों ने उसको मंजूर फरमा लिया और सन 17 हिजरी से ये सिलसिला शुरू हुआ। और हिजरत का वाक़या ये है कि अपनी अहमियत की वजह से इस काबिल था कि उसको तारीख की इब्तिदा के लिए बुनियाद करार दिया जाए, कि उसी के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत फरमा कर मक्का मुकर्रमा से मदीना मुनव्वरा तशरीफ़ ले गए, आपके वहाँ पहुँचते ही वह एक इस्लामी रियासत वजूद में آ گئی اور اللہ تعالیٰ نے مسلمانوں کو قوت عطا فرمائی ہجرت کی وجہ سے, اور ہجرت کے اندر جو ہے آپس کی اہل ایمان کے آپس کے تعلقات کی مضبوطی, اور حضرات انصار یہ ہجرت کا واقعہ جو ہے وہ بھی جیسا کہ جانتے ہیں آپ کہ نبی کریم صلی اللہ علیہ وسلم کی زندگی کے یعنی اپنے نبوت ملنے کے بعد 13 سال مکہ مکرمہ میں گزرے. آپ نے بہت دعوتیں دی, آپ جب دعوت دیتے تھے تو مکہ والے آپ کی دشمناوٹ میں آپ کی مخالفت کرتے تھے, بلکہ بعضوں نے تو بس اپنا جو ہے مشغلہ ہی یہ بنایا تھا. ابو لہب کے متعلق ایک راوی کہتے ہیں کہ میں نے دیکھا, وہ میں مکہ آیا تو دیکھا کہ نوجوان ہیں تو لوگوں کو یوں کہتے ہیں کہ قولوا لا الہ الا اللہ تفلحوا, لا الہ الا اللہ کہو کامیاب ہو جاؤ گے. ایک دوسرا آدمی ہے اس کے پیچھے ان کو پتھر مارتے ہوئے یوں کہتا ہے کہ اس کی بات مت سنو, یہ تو پاگل ہے. میں نے لوگوں سے پوچھا کہ یہ کون, تو کہا یہ جو ہیں اپنے آپ کو اللہ کا نبی کہتے ہیں, اور یہ ان کے پیچھے جو ہیں ان کا چچا ہے ابو لہب. اس طرح اور بھی بہت سے لوگ اس طرح نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ معاملہ کرتے تھے, اور جو لوگ ایمان لائے ان کے ساتھ جو مظالم ان کے اوپر ڈالے گئے, سخت ایزائیں پہنچائی گئی. حضرت بلال کا حال انگاروں کے اوپر ڈایا جاتا تھا, اور حضرت خباب بن یارث رضی اللہ تعالیٰ عنہ کا گرم اس کے اوپر جو ہے پتھر کے اوپر لٹایا جاتا تھا, اور جو ہے وہ لوہے کا بختر پہنا کر گرمی میں ان کو ڈال دیا جاتا تھا. ایسی سخت سخت ایزائیں دی گئی جن کا ہم اور آپ تصور بھی نہیں کر سکتے. بہرحال ان کی طرف سے مایوس ہو کر نبی کریم صلی اللہ علیہ وسلم نے یہ سوچا کیا چلیں مکہ والے نہیں مانتے تو میں طائف جا کر طائف والوں کو اس کی طرف متوجہ کروں. آپ صلی اللہ علیہ وسلم طائف تشریف لے گئے, لیکن طائف والوں نے تو مکہ والوں سے بھی زیادہ برا سلوک کیا. پھر نبی کریم صلی اللہ علیہ وسلم جو ہے حج کے موقع پر جو دوسرے قبائل عرب کے آتے تھے, عرب کے مختلف حصوں سے حجاز کے, ان کو جزیرۃ العرب کے مختلف قبائل کی سام پاس جا کر آپ اسلام کی ایمان کی دعوت بھی پیش کرتے تھے, اور ساتھ میں ان سے یہ درخواست بھی کرتے تھے کہ آپ لوگ مجھے اپنے یہاں لے جاؤ تاکہ میں اللہ کا پیغام آزادی کے ساتھ جو ہے پہنچا سکوں اس کے بندوں کو. لیکن لوگ ڈرتے تھے قریش سے. قریش جو ہے ان کا بڑا دبدبا تھا پورے جزیرۃ العرب کے اوپر. ان کے سے خلاف ہو کر کوئی آدمی کوئی کام کرنے کی جرات کر سکتا نہیں تھا. آپ صلی اللہ علیہ وسلم کی درخواست اور پیشکش کے باوجود لوگ یوں سوچتے تھے کہ اگر ان کو ہم اپنے یہاں لے جائیں گے تو قریش کے ساتھ دشمنی مول لینی پڑے گی, اور یہ ہمارے بس کی چیز نہیں ہے. لیکن پھر اللہ تعالیٰ کو منظور تھا کہ مدینہ والوں کو یہ سعادت حاصل ہو, تو نبوت کے 11ویں سال میں جو ہے ایک 6 نفر منیا قبیلہ خزرج کے حج کے لیے آئے تھے نبی کریم صلی اللہ علیہ وسلم کی ملاقات ان سے جمرہ عقبا جہاں پر ہے, وہاں بڑا شیطان جہاں ہے اس جگہ پر ہوئی, اور آپ صلی اللہ علیہ وسلم نے ان کے سامنے ایمان و اسلام کی دعوت پیش کی. کیونکہ یہ لوگ مدینہ منورہ میں رہتے تھے, اور مدینہ میں عربوں کے 2 قبیلے تھے, اوس اور خزرج, بت پرست تھے وہ, اور یہودیوں کے 2 قبیلے تھے بنو نذیر اور بنو قریظہ, اور تعداد کے اعتبار سے عرب زیادہ تھے یہودیوں کے مقابلے میں. اس لیے کبھی جنگ جب ہوتی تھی تو یہودیوں کو نقصان اٹھانا پڑتا تھا, تو اس موقع پر یہودی ان عربوں سے یہ بات کہتے تھے کہ دیکھیے نبی آخر الزمان آنے والے ہیں, ہماری کتابوں میں ان کی بشارت سنائی گئی ہے, وہ جب آئیں گے ہم ان پر ایمان لائیں گے, اور ان پر ایمان لانے کے نتیجے میں اللہ تعالیٰ ہم کو تمہارے مقابلے میں کامیابی عطا فرمائیں گے. یہ بات کہتے رہتے تھے یہودی, تو یہ لوگ بھی سنتے رہتے تھے. تو یہ ان لوگوں کو جب نبی کریم صلی اللہ علیہ وسلم نے ایمان اسلام کی دعوت پیش کی حج کے موقع پر منا کے اندر, تو یہ 6 آپس میں کہنے لگے کہ یہ یہودی جو ہم کو کہتے ہیں کہ ایک نبی آنے والے یہی وہ ہوں, تو وہ ان پر ایمان لائے اس سے پہلے ہم ہی لے آئے. چنانچہ ان 6 نے ایمان قبول کر لیا, اور آپ صلی اللہ علیہ وسلم سے وعدہ کہ آئندہ سال اسی جگہ پھر ہماری ملاقات ہوگی. اور یہاں مدینہ آنے کے بعد اچھا خاصا چرچا نبی کریم صلی اللہ علیہ وسلم, اس سے پہلے کوئی جانتا نہیں تھا وہاں مدینہ منورہ میں آپ کو, انہوں نے چرچا شروع کیا, اور پھر دوسرے سال بجائے 6 کے 12 آدمی 12 में 5 तो वो अगले वाले 6 साथी उनमें से और बाकी 7 नए और उनकी बाकायदा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से वहीं जमर अकबा के पास रात के अंधेरे में मुलाकात हुई। ये सब मुलाकातें जो है ना बहुत चुपके से राजदाराना अंदाज में अंधेरे में, कुरैश को पता नहीं। कुरैश को अगर पता चल जाएगा सारा निज़ाम खतम बरम हो जाएगा, कोई तदबीर काम नहीं करेगी, वो फ़र्न आ जाएंगे। इसलिए सलासम भी चुपके से इनके साथ मिले। इन्होंने नबी करीम सलासम के हाथ पर बैत की, इन 12 आदमियों ने। ये बैत अकबा उला कहलाती है, हिजरत के 12वें, ये नबूवत के 12वें साल में। फिर इन्होंने वादा, इनके साथ नबी करीम सलासम ने दो सहाबा हजरत मुसाब इब्न उमेर और हजरत अब्दुल्ला इब्न उम्म मक्तूम, इन दोनों को भेजा वहाँ मदीना मुनव्वरा, तो उनको कुरान सिखाएं, इस्लामी अहकाम जो आ चुके थे उनसे वाकिफ करें और लोगों को भी ईमान और इस्लाम की दावत पेश करें। चुनांचे वो जब वहाँ गए उन्होंने यही सिलसिला शुरू किया और लोगों को भी हजरत असद में जुरारा रदी अल्लाह ताला ने, जो पहले इसमें भी आए थे 6 लोगों में से भी थे, उनके यहाँ इनका क़याम हुआ और वहाँ रहकर उन्होंने लोगों को इस्लाम की दावत देना शुरू की। और उसके नतीजे में मदीना का कोई घर ऐसा नहीं था जिसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम का चर्चा न होता हो, और इस तरह बड़ी तादाद लोगों की ईमान लाई। और फिर तीसरे साल ये 73 मर्द और 2 औरतें, गोया 75 आदमी वहाँ आए और उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुबारक पर बैत की वहाँ अकबा जमर अकबा के पास। और ये बैत भी रात के अंधेरे में चुपके से हुई थी। और हालांकि उस साल मदीना मुनव्वरा से इनके अलावा बुत परस्त जो लोग थे अरबी इन कबाइल के, वो भी आए थे, लेकिन उनको पता नहीं चला उनकी। बाद में लोगों में चर्चा हुआ बैत का, तो मक्के वालों ने पूछा भी इन लोगों से उन बुत परस्त, उनका हमें को तो बुत मालूम नहीं, पता नहीं चलने दिया गया था उनको। बहरहाल ये बैत हुई और उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कहा कि हम जिस तरह अपनी जान, अपनी औलाद और अपनी चीज़ों की हिफाजत करते हैं, आपकी हिफाजत करेंगे, आप हमारे यहाँ तशरीफ़ लाइए और अल्लाह के पैगाम को उसके बंदों तक पहुँचाइए। ये बात तय हो गई ये नबूवत के 13वें साल में। और फिर यही बैत अकबा सानिया के मौके पर उस वक्त हजरत अब्बास रदी अल्लाह तआला अन्हु, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचा हैं, उन्होंने इन मदीना वालों को बाकायदा आगाह किया, वार्निंग दी कि देखो सोच करके ये बात पेश करो, इनको तुम अपने यहाँ ले तो जा रहे हो लेकिन क्या अपना वादा पूरा करोगे, इनकी हिफाजत करोगे, इनकी मदद करोगे? इसलिए कि तुम इस तरह कुरैश के साथ दुश्मनी मोल ले रहे हो और कुरैश की दुश्मनी कोई मामूली चीज़ नहीं है। उन्होंने कहा हम सब समझ रहे हैं, इसका अंजाम क्या है, क्या आगे होने वाला है, वो सब सामने रख कर ही हमने इसको फैसला किया है। खैर चुनांचे उसके बाद से ही हिजरत का सिलसिला शोही हज का ये ख़त्म हुआ और मुहर्रम से हिजरत शुरू हुई। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बाद सहाबा को इजाज़त दी, आप सल्लल्लाहु अलैहि वसल्लम से पहले वो हिजरत करके वहाँ मक्का मुकर्रमा से मदीना मुनव्वरा, सबसे पहले हजरत अबू सलमा रदी अल्लाह तआला अन्हु, हजरत उम्मे सलमा रदी अल्लाह तआला अन्हा के पहले शौहर जो थे, वो अपनी बीवी और बेटे को लेकर निकले। लेकिन अभी तो बाहर ही निकले थे कि मक्के वालों को पता चला, आकर के कहने लगे तुमको जाना तो जाओ, ये लड़की हमारी, हमें तो नहीं ले जाने देंगे। हजरत उम्मे सलमा को उनके ख़ानदान वालों ने उनसे छीन लिया और बेटा जो था वो जब उम्मे सलमा को हजरत उम्मे सलमा के ख़ानदान वाले छीन कर ले गए तो उनके बेटे थे उमर इब्न अबू सलमा छोटे, तो हजरत अबू सलमा के ख़ानदान वालों ने उम्मे सलमा के पास से उस बेटे को भी छीन लिया कि हम अपना बेटा तुम्हारे पास कैसे रहने देंगे। अकेले अबू सलमा हजरत उम्मे सलमा फरमा रोज़ाना मैं मक्का से बाहर जा कर के रोती थी कि अल्लाह कोई सूरत पैदा फरमाए। खैर तो बहरा इस तरह फिर रबीउल अव्वल आने पर अल्लाह ताला की तरफ से हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी इजाज़त मिली और आप हजरत अबू बकर सिद्दीक़ रदी अल्लाह तआला अन्हु के साथ हिजरत फरमा कर वहाँ मदीना मुनव्वरा तशरीफ़ ले गए। तो बहरहाल ये हिजरत वाला वाक़या बड़ा अहम वाक़या था, गोया इस इस्लाम के अंदर इसने एक इनकलाब पैदा कर दिया। अब तक जो उन्होंने मज़लूमाना ज़िंदगी गुजारी जा रही थी और उनके साथ जो इज़ार आसानी के सिलसिले थे مدینہ پہنچنے کے بعد اس کا خاتمہ ہوا اور ایک نئی اسلامی ریاست کا قیام بھی عمل میں آیا اور اللہ تعالیٰ نے مسلمانوں کو قوت عطا فرمائی. اگرچہ اس کے بعد مکے والوں نے وہاں بھی ان کو چین سے بیٹھنے نہیں دیا, وہاں حملے لے کر کے گئے وہ سلسلات. تو یہ ہجرت کو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اسی لیے بنیاد قرار دیا. تو بہرحال اسلامی کیلنڈر کی شروعات کا اسے ہے ہجرت سے, اور ہمارا فریضہ ہے کہ ہم اس کو یاد رکھنے کا اہتمام کریں. ایک نیا ایک سال گزرا, نیا سال آیا, اور ہمیں یہ بھی چاہیے کہ اپنے گزرے ہوئے سال کا جائزہ بھی لے لیں کہ بھئی گزرے ہوئے سال میں ہم سے کیا کیا غفلتیں ہوئیں, کیا لغزشیں ہوئیں, کیا کوتاہیاں ہوئیں, کن گناہوں کا ہم نے ارتکاب کیا, اپنے فرائض منصبی کی ادائیگی میں ہم سے کیا کیا کوتاہیاں ہوئی ہیں, کیا ہم نے اچھی طرح ادا کیا کہ نہیں کیا. جو سب کا جائزہ لینے کے بعد اپنی کوتاہیوں کو سامنے رکھتے ہوئے آئندہ کے لیے نئے عزائم بھی ہونے چاہیے. جب حدیث میں یہ آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں من استوى یوما فهو مغبون, جس آدمی کے دو دن یکساں گزریں, یعنی کل جیسا گزرا تھا آج بھی ایسا ہی گزرا, آج کل کے مقابلے میں کوئی ترقی نہیں ہوئی دینی اعتبار سے, تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ایسا آدمی کیا ہے, گھاٹے میں ہے, وہ مغبون. جب دو دن کا یہ حال ہے تو پھر دو سالوں کا معاملہ تو بڑا اہمیت رکھتا ہے. اس لیے گویا آئندہ کے لیے اپنی زندگیوں میں گویا اس انقلاب پیدا کرنے کے عزم کے ساتھ اور اللہ سے دعا کرتے ہوئے سلامتی کی گویا اس سال کے اندر قدم رکھنا چاہیے. اور یہ محرم کا مہینہ جو پہلا مہینہ ہے, تو قرآن میں بھی جو باری تعالیٰ نے فرمایا کہ ان عدت شہر عند اللہ اثنا عشر شہرا فی کتاب اللہ, مہینوں کی گنتی اللہ تعالیٰ کے ہاں لوح محفوظ میں 12 مہینے, یوم خلق السماوات, اللہ تعالیٰ کے ہاں مہینوں کا یہ حساب 12 مہینے کا, جس دن سے اللہ نے آسمانوں اور زمین کو پیدا کیا تب سے, منہا اربعۃ حرم, اور ان 12 مہینوں میں 4 مہینے حرمت والے. چنانچہ خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حجۃ الوداع کے موقع پر جو خطبہ دیا تھا اس میں آپ نے فرمایا تھا ان الزمان قد استدار کہیتہ یوم خلق السماوات والارض, کہ اللہ زمانہ اسی طرح گھوم پھر کر کے اپنی اسی حالت پر آ گیا ہے جس پر اللہ تعالیٰ نے آسمانوں اور زمینوں کو پیدا کیا اس وقت تھا, یعنی حساب, کیونکہ عربوں نے حساب میں بڑی گڑبڑیں کی تھی, تو اب یہ گویا اپنی اصلی جگہ پر ہی آ گیا ہے. اور پھر آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ سال کے 12 مہینے ہیں اور ان کے اندر 4 مہینے حرمت والے, 3 متوالیاتن, 3 مہینے تو وہ ہیں جو لگاتار حرمت والے, ذوالقعدہ اور ذوالحجہ سال کے آخری 2 مہینے اور محرم سال کا شروع کا مہینہ, یہ 3 مسلسل ہیں. اور رجب و مضر الذی بین الجمادہ و شعبان, حضور فرماتے ہیں اور رجب کا مہینہ جو جمادہ الاخرہ اور شعبان کے بیچ میں آتا ہے, یہ الگ ہے, یہ کل 4 حرمت والے مہینے. عرب لوگ بھی زمانہ جاہلیت میں اس کا بڑا احترام کرتے تھے. اشور حرم کا مطلب کیا, حرمت والا مہینہ, یعنی وہ اس کا خوب خصوصی ادب اور احترام. تمام شریعتوں میں اللہ تبارک تعالیٰ نے اس کا اس لیے ان مہینوں میں لکھا ہے, کتابوں میں مفسرین نے بھی فقہاء نے بھی, کہ عبادتوں کا نیکی کے کام کرنے کا خاص اہتمام کیا جائے, اپنے آپ کو گناہوں سے بچانے کا اہتمام کیا جائے, یا محرم بھی انہی میں سے ہے. یہ عاشور حرم کا اپنا ایک خاص مقام ہے, بلکہ اسلام سے پہلے تو ان مہینوں کے اندر جنگ کرنے کو حرام قرار دیا گیا تھا, اور اس کا خود یہ مشرکین جو تھے عرب کے وہ بھی اتنا زیادہ لحاظ کرتے تھے کہ اس مہینے میں, حالانکہ ان کی زندگی کا ایک عام معمول تھا لوگوں کو لوٹنا, قتل کرنا, مال چھین لینا, کسی کی عزت و آبرو کے اوپر ہاتھ ڈال دینا, لیکن ان مہینوں کے اندر جو ہے وہ کسی کو چھیڑتے نہیں تھے, اپنے باپ کا قاتل بھی اگر مل جاوے تو اس کو بھی وہ ہاتھ لگاتے نہیں تھے کہ ابھی نہیں بعد میں دیکھی جائے گی. وہ ان 4 مہینوں کا اتنا زیادہ ان کے یہاں احترام تھا, اسی لیے حجۃ الوداع کے موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے ایک مسلمان کی جان اس کے مال اور اس کی عزت و آبرو کی حرمت کو واضح کرنے کے لیے جو مثال دی تھی وہ یہی تھی۔ چنانچہ نبی کریم صلی اللہ علیہ وسلم نے اس موقع پر حضرات صحابہ سے سوال کیا تھا کہ ایو یوم ھذا، دسویں ذی الحجہ کا دن تھا، یوم النہر کا، یہ کون سا دن ہے؟ حضرت ابو بکرہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے بخاری شریف کے اندر، صحابہ کہتے ہیں کہ ہم نے کہا اللہ و رسولہ عالم، اللہ اور اس کا رسول زیادہ جانتے ہیں۔ کہا نبی کریم صلی اللہ علیہ وسلم تھوڑی دیر خاموش رہے، راوی کہتے ہیں کہ ہم یوں سمجھے شاید نبی کریم صلی اللہ علیہ وسلم آج کے دن کو کوئی دوسرا نام دیں گے، لیکن پھر حضور نے خود ہی پوچھا الیس یوم النہر، کیا یہ یوم النہر نہیں ہے؟ صحابہ نے کہا بلا، کیوں نہیں؟ پھر حضور صلی اللہ علیہ وسلم پوچھا ایو شہر ھذا، یہ کون سا مہینہ ہے؟ صحابہ نے یہاں پھر اللہ و رسول العالم کہہ کر خاموشی اختیار کی، حضور صلی اللہ علیہ وسلم تھوڑی دیر خاموش رہ کر پھر آپ نے پوچھا الیس ذو الحجہ، کیا یہ ذو الحجہ کا مہینہ نہیں ہے؟ صحابہ نے کہا کیوں نہیں۔ دراصل نبی کریم صلی اللہ علیہ وسلم ان کے دل و دماغ میں اس تصور کو تازہ کرنا چاہتے تھے کہ بھائی دیکھو یوم النہر کو اگر کوئی آدمی کسی کو مل جائے دشمن تو کوئی اس کو چھیڑتا نہیں ہے، اس کی جان مال یا عزت آبرو پر ہاتھ ڈالتا نہیں ہے، اس دن کا اتنا احترام ہے۔ اسی طرح یہ مہینے کا بھی اتنا احترام ہے ذو الحجہ کا، اس لیے حضور نے پوچھا کیا یہ ذو الحجہ نہیں ہے؟ صحابہ نے کہا کیوں نہیں۔ پھر آپ نے پوچھا ایو بلد ھذا، یہ کون سا شہر ہے؟ صحابہ نے یہاں پر بھی وہی جواب دیا اللہ و رسول عالم، اللہ اور اس کے رسول بہتر جانتے ہیں، خاموشی اختیار کی۔ حضور صلی اللہ علیہ وسلم تھوڑی دیر کے بعد پھر پوچھا الیست البلدۃ، کیا یہ مکہ مکرمہ نہیں ہے؟ صحابہ نے جواب میں عرض کیا بلا، کیوں نہیں۔ اور پھر جب یہ تینوں چیزوں کا اقرار کروا لیا اور گویا ان کے دل و دماغ میں ان تینوں چیزوں کی حرمت کو گویا مستحضر فرما دیا آپ نے یہ سوال کر کے، اب آگے نبی کریم صلی اللہ علیہ وسلم جو سبق دینا چاہتے ہیں وہ ہے یہ ہے ان دماغکم و اموالکم و اعراضکم حرام علیکم کا حرمت یومکم ھذا فی شہرکم ھذا فی بلدکم ھذا، بے شک تمہاری جانیں، تمہارے مال، تمہاری عزت و آبرو تم پر ایک دوسرے پر ایسی حرام ہے جیسے اس دن میں، اس مہینے میں اور اس شہر۔ گویا ان تین میں سے کوئی ایک بات ہوتی تو بھی تم کسی کے جان پر ہاتھ نہ ڈالتے، کسی کے مال پر ہاتھ نہ ڈالتے، کسی کی عزت و آبرو پر ہاتھ نہ ڈالتے۔ چلے جائے کہ یہاں ایک نہیں بلکہ دو نہیں تین، تین چیزیں ایک ساتھ جمع ہو گئی۔ تو اسی طرح اب قیامت تک کے لیے ہر مومن کی جان، مال اور عزت و آبرو اسی طرح قابل احترام ہے۔ یہ وہ سبق تھا جو نبی کریم صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر اس امت کو دیا تھا، اور اسی موقع پر جو موجود تھے آپ نے یہ فرمایا تھا فَلْيُبَلِّغِ الشَّاهِدُ الْغَائِبَ، جو یہاں موجود ہیں میری اس بات کو ان لوگوں تک پہنچا دیں جو موجود نہیں ہیں۔ صحابہ نے پہنچا دی، سب پر حجت قائم ہو گئی۔ آج ہمارا حال یہ ہے کہ کسی مومن کی نہ تو جان محفوظ ہے، نہ مال محفوظ ہے، نہ عزت و آبرو، اور عزت و آبرو تو اتنی سستی ہو گئی، اور اس واٹس ایپ نے تو آ کر کے اللہ کی پناہ کسی کے متعلق کیسی غلط بات کوئی کسی کے پاس پہنچ جاتی ہے، بلکہ وہ جس بات کے پاس پہنچ رہی ہے وہ بھی اس کو غلط سمجھ رہا ہے، تو بھی اس کو دوسروں تک پہنچانا گویا اپنا فریضہ سمجھتا ہے۔ یہ آج یہ اتنی عام ہو گئی یہ چیزیں جس کی حضور صلی اللہ علیہ وسلم نے بڑی تعلیم دی تھی، اسی لیے آگے آپ صلی اللہ علیہ وسلم نے بڑا خدشہ اسی خطبے میں یہ پیش کیا تھا لا ترجعوا بعدی کفارا یضرب بعضکم رقاب بعضی، میرے بعد کافروں جیسے نہ بن جائیے ہو ایک دوسرے کی گردن مارنے لگو۔ حضور کو یہی اندیشہ تھا، یہ اندیشہ آج بالکل حقیقت بن کر سامنے آ رہا ہے۔ تو حقیقت تو یہ ہے کہ یہ نبی کریم صلی اللہ علیہ وسلم کی ان تعلیمات کو ہمیں اپنے سامنے رکھنا ہے۔ بہرحال یہ محرم کا مہینہ ہے، اور محرم کے مہینے کے اندر دسویں محرم کو ایک خاص فضیلت حاصل ہے۔ دیکھو دسویں محرم کو دنیا کے اندر بڑے بڑے واقعات پیش آئے، حضرت شیخ مولانا زکریہ صاحب رحمۃ اللہ علیہ نے شمائل ترمذی کی شرح کے اندر لکھا ہے کہ اسی دن حضرت آدم علیہ نبینا علیہ السلام کی توبہ قبول ہوئی، اسی دن حضرت نوح علیہ نبینا علیہ السلام کی کشتی جودی پہاڑ کے اوپر ٹھہری۔ जब तूफान शुरू हुआ और हजरत नूह कश्ती के अंदर बैठे थे 10 रजब को, साहिब हाफिज इब्ने कसीर ने अपनी तफसीर में लिखा है कि हजरत नूह कश्ती में 10 रजब को बैठे, 6 महीने कश्ती इसी तरह वहाँ तूफान के अंदर पानी में तैरती रही, यहाँ तक कि जब काबा के पास पहुँची तब उसने 7 चक्कर उसके इर्द गिर्द लगाए और फिर 10 मुहर्रम को वो कश्ती जूदी पहाड़ पर आ करके ठहरी और गया। अब ये तूफान ख़त्म होने के बाद तो ये हजरत नूह की कश्ती 10 मुहर्रम को वहाँ ठहरी, हजरत इब्राहिम अला नबियाना अलैहिस्सलाम की पैदाइश भी 10 मुहर्रम को हुई, हजरत मूसा अला नबियाना अलैहिस्सलाम को ये फिरौन के मुकाबले में कामयाबी जो हासिल हुई वो भी 10 मुहर्रम को, हजरत ईसा अला नबियाना अलैहिस्सलाम की पैदाइश भी 10 मुहर्रम को, उनको आसमान पर उठाया गया वो भी 10 मुहर्रम को, बड़े बड़े वाक़यात पेश आए। बहुत से मुसलमान 10 मुहर्रम को सिर्फ हजरत हुसैन रदी अल्लाह तआला की शहादत की वजह, हालांकि हजरत हुसैन रदी अल्लाह तआला की शहादत का वाक़या तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के इस दुनिया से तशरीफ ले जाने के 50 साल के बाद पेश आया था, तो ये हुआ इसकी आशुरा की फजीलत उसकी वजह से नहीं है। हजरत हुसैन की शहादत का वाक़या अपनी जगह पर बरहक है और हमारे लिए जो है काबिल इबरत है, लेकिन इस दिन के अंदर फजीलत जो आई वो उनकी शहादत के वाक़े की वजह से नहीं, ये फजीलत तो उससे पहले ही से है और यूँ कहा जा सकता है बल्कि कि इनकी शहादत का वाक़या इस दिन में पेश आया तो उनके हक में इनकी शहादत इस दिन में होना ये उनके लिए क्या है, फजीलत की चीज़ है, यूँ कहा जा सकता है। तो बहरहाल ये हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इस दिन में रोज़ा रखा भी है, रखने की ताकीद भी फरमाई है, बल्कि हज़रत आयशा रदी अल्लाह तआला की रिवायत तिरमिज़ी के अंदर मौजूद है कि आप मक्का मुकर्रमा में जब थे तो मुशरिकीन मक्का भी इस दिन का रोज़ा रखते थे और आप सल्लल्लाहु अलैहि वसल्लम भी रखते थे, जब आप मदीना तशरीफ़ लाए तो आपने बड़े अहतमाम से रोज़ा रखना शुरू किया, बल्कि देखा यहूदी भी रोज़ा रखते, पूछा तुम लोग ये रोज़ा काहे को रखते हो, उन्होंने कहा इस दिन अल्लाह ताला ने हजरत मूसा को फिरौन के ऊपर गलबा अता फरमाया और फिरौन और उसका लश्कर जो है वो गर्क हुआ और बनी इसराइल को नजात मिली, उसकी खुशी में हजरत शुक्राने में हजरत मूसा ने रोज़ा रखा था, हम भी रखते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हजरत मूसा के साथ तो तुम्हारे तुमसे ज़्यादा हमारा ताल्लुक है, हम ज़्यादा हकदार हैं इसके कि इस दिन में रोज़ा रखें, चुनांचे हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने रखा, सहाबा को भी इसका हुक्म दिया, पहले हुक्म नहीं था बल्कि रिवायतों से मालूम होता है कि रमज़ान के रोज़े के फ़र्ज़ होने से पहले यह आशूरा का रोज़ा फ़र्ज था, हज़रत आयशा ही की रिवायत है, और जब रमज़ान के रोज़े की फ़र्जियत हुई तो आशूरा का रोज़े की जो उसकी फ़र्जियत साकित हो गई। अब इस्तेहबाब सुन्नियत बाकी है, बल्कि बाज़ रिवायतों से मालूम होता है अगली उम्मतों में भी ये रोज़ा फ़र्ज था, इस उम्मत के लिए भी शुरू में फ़र्ज था, बाद में जब रमज़ान के रोज़े फ़र्ज हुए तो इसकी फ़र्जियत ख़त्म हुई, लेकिन अभी भी उसकी सुन्नियत और इस्तेहबाब बाकी है, इसलिए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उसका बड़ा अहतमाम करते थे और उसके मुतालिक मुस्लिम शरीफ में रिवायत है कि 1 साल के गुनाह गुज़श्ता साल के गुनाह उसकी वजह से माफ़ होते हैं सगाइर। तो बहरहाल ये जो है ये रोज़ा उसको उसके रखने का भी अहतमाम किया जाए। वैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम एक ही रोज़ा रखते थे, लेकिन और शुरू में जब आप हिजरत फरमा कर मदीना मुनव्वरा तशरीफ ले गए तो बहुत से उन मसाइल में उन मामलात में जहाँ अल्लाह ताला की तरफ से कोई सरी हुक्म आपको न मिला हो आप अहले किताब की मुशाबहत को पसंद फरमाते थे, बाद में इन यहूद की तरफ से जब जो है ज़िदिनात वजूद में आया और आपकी जो है आपकी मुखालफत में वो और आगे बढ़ते गए तो फिर इनकी मुखालफत ही को ज़रूरी करार दिया गया, चनांचे इसीलिए आखिरी साल जिस साल आपका इंतकाल हुआ रबीउल अव्वल में उस मुहर्रम के बाद सहाबा में से किसी ने पूछ अर्ज़ किया कि अल्लाह के रसूल इस दिन तो यहूदी भी रोज़ा रखते हैं तो वह हम भी अगर रोज़ा रखेंगे उनके साथ मुशाबहत होगी, उन्होंने फरमाया ऐसा करो कि उन तुम नवीं का भी रखो और दसवीं का भी रखो, दोनों रखो। तो गोया ये मुशाबहत बाकी न रहा। हुज़ूर ने अपने इस इरादे का इजहार भी फरमाया कि मैं आइंदा साल जिंदा रहा तो नवीं का भी रखूँगा, लेकिन उसकी नौबत नहीं आई। तो बहरहाल बेहतर यही है कि दसवीं के साथ नवीं का भी रोज़ा रखा जाए, और वैसे उसको बेहतर करार दिया गया है, और अकेला दसवीं का ना रखे। लेकिन अगर किसी में ताकत नहीं है, एक ही रोज़ा रख सकता है, तो दसवीं का भी रख ले। दसवीं के रोज़े को खिलाफ, अकेले दसवीं के रोज़े को खिलाफ औला करार दिया गया है। पूरी ज़िंदगी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसी तरह रखा, इसलिए कोई हर्ज की बात नहीं है, रख सकते हैं। आपने अपने इरादे का इजहार किया था, बल्कि हज़रत मौलाना मोहम्मद मंजूर साहब नौमानी रहमतुल्लाह अलैह ने तो मारिफुल हदीस में लिखा है कि अब यहूदी जो रखते हैं रोज़ा आशुरा का, लेकिन उनका हिसाब अब ये कमरी नहीं रहा, वो उनका दूसरा कैलेंडर चलता है, उसके हिसाब से वो रोज़ा रखते हैं। तो उनका रोज़ा ने हमारा रोज़ा एक पड़ता नहीं है, इसलिए वो जो मुशावत वाली बात थी वो भी हजरत फरमाते हैं कि मेरे ख्याल से वो तो बाकी नहीं रही, मेरे ख्याल से वो यूँ फरमाते हैं। तो बहरहाल ये आशुरा के रोज़े की बात थी, और आशुरा के दिन एक और अमल मुस्तहब करार दिया गया है, जैसा कि बेहकीकी और रज़ीन की रिवायत है कि जो आदमी उस दिन अपने मातहतों घर वालों के ऊपर कुशादगी करेगा रोज़ी में खिलाने पिलाने में, तो अल्लाह ताला पूरे साल उसके लिए कुशादगी फरमाएंगे। बुज़ुर्गों ने इसका तजर्बा किया और उसको मुस्तहब करार दिया है। ये कोई वाजिब फ़र्ज़ा नहीं है, और कोई ख़ास चीज़ भी यानी कि खिचड़ा पकाओ कोई ख़ास चीज़ भी उसके लिए नहीं है। अपनी हैसियत के मुताबिक कोई अच्छी वसी रोज़ाना के मुकाबले में जो है अच्छा खाना पकवाने का अहतमाम किया जाए उस दिन। बाकी इस महीने को बाद लोग शियों की सोहबत की वजह से उसको जो है मनहूस समझते हैं, नऊज़ु बिल्लाह, शादी ब्याह को वो करते नहीं, दुकानों का इफ्तिताह नहीं करते, कोई बड़ा सफ़र नहीं करते, ये उन शियों के नज़रियात का असर है, ये सही नहीं है। और इस दिन में वो ताज़िए वाजिए इसकी तो किसी हाल में भी इजाज़त नहीं है, बल्कि शियों के यहाँ भी ये ताज़ियों का सिलसिला तो बड़े बड़े ज़माने के बाद हुआ, उनके यहाँ भी शुरू में नहीं था। दोबारा इसलिए ये ताज़िए बनाना, उसके जुलूस के अंदर शरीक होना, उसको देखना, ये सब बिदअत है, नाजायज़ है। उससे अपने आप को बचाने का अहतमाम किया जाए। और वो जो सबील वबील पानी की लगाई जाती है, उसका भी उलमा ने लिखा है कि वो भी उन्हीं की, वो उनका अकीदा शियों का यूँ है कि हजरत हुसैन रज़ी अल्लाह ताला अन्हु क्योंकि प्यासे रहे थे, तो अब क्या यहाँ सबील लगा करके क्या मकसद है। बाज़ों का अकीदा ये है कि गोया ये पानी उन तक पहुँचेगा, इसलिए इसकी भी इजाज़त उलमा ने दी नहीं है। हमें तो हजरत हुसैन ने जिन आला मकासिद के लिए शहादत दी थी वो सामने रखने चाहिए कि भाई यजीद के हाथ पर वो बैत करने के लिए तैयार नहीं हुए। इमामत दो तरह की, मसला आपको समझा दूँ। एक इमामत सुगरा है कि मस्जिद की इमामत पांच वक्त की नमाज की। अब देखो मस्जिद में हम किसको इमाम बनाते हैं, नेक आदमी हो, बाखलाक हो, पढ़ा हुआ हो, मसाइल से वाकिफ़ हो, अच्छी तरह कुरान जानता हो, किसी गुनहगार को या बुराइयों का इर्तिकाब करना उसको कोई इमाम बनाता है नहीं, बल्कि उसको तो मकरूह तहरीम करा। ये इमामत सुगरा का यार, तो ये पूरे मुल्क की जो है सल्तनत है, हुक्मरानी है, उसको इमामत कुबरा कहा जाता है। बादशाह वक्त को भी इमाम कहते हैं इस्लाम की इस्तिलाह के अंदर। तो अब वो यजीद जो आया था उसके अंदर वो औसाफ जो होने चाहिए कि मुसलमान हुक्मरान के अंदर वो नहीं थे, इसलिए हजरत ने उनके हाथ पर बैत नहीं की, और इसी के खातिर अपनी और अपने ख़ानदान के 72 अफराद की जान दी। तो गोया एक उसूल के खातिर, और हम कितने उसूलों को तोड़ते हैं ज़रा देखो तो सही। फिर उनका वाक़या आप सुनते होंगे कि ऐन जंग के मौके पर, जंग के दरमियान में दोपहर को जब जोहर की नमाज का वक्त आया, तो दौरान जंग, चालू जंग में उन्होंने जोहर की नमाज़ पढ़ी। सारे बयान करने वाले ये वाक़या बयान करते हैं, लेकिन किसी का ये ख्याल नहीं जाता कि हम ऐशोर शरत के नक्शों में रहकर भी नमाज पढ़ने का अहतमाम नहीं करते। हमारे लिए बड़ी इबरत की चीज़ है। तो बहरहाल कहने का हासिल ये है कि ये حضرت حسین رضی اللہ تعالیٰ عنہ کی شہادت اپنی جگہ پر بڑا عظیم واقعہ ہے, برحق ہے, لیکن یہ عاشورہ کی فضیلت جو ہے اس کی وجہ سے وہ تو پہلے سے نبی کریم صلی اللہ علیہ وسلم, یہ واقعہ تو بعد میں پیش آیا. اللہ تعالیٰ ہم سب کو جو ہے حقائق کو سمجھنے کی اور اس کے مطابق عمل کرنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا ومولانا محمد وعلی آلہ سیدنا ومولانا محمد کما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من ازواجنا وذرياتنا قرۃ اعین واجعلنا للمتقین اماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما, تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما, تیری یاد سے ہمارے دلوں کو آباد فرما, دوام ذکر و دوام طاعت کی توفیق عطا فرما, تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما. اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما, ہماری تمام ضرورتوں کی تو اپنے خزانے غیب سے کفالت فرما, ہمیں کسی کا محتاج و دست نگر نہ بنا, ہماری روزیوں میں برکت و وسعت عطا فرما. اے اللہ ہم ہماری اولادوں کو عقائد حقہ علوم نافعہ اعمال صالحہ اخلاق فاضلہ سے آراستہ فرما, برے اخلاق برے کردار و گفتار برے عادات و اطوار بری صحبتوں برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما. اے اللہ تو اپنی شان ربوبیت سے ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک ہمارے دلوں کا سرور اور ہمارے لیے صدقہ جاریہ بنا. اے اللہ ان دونوں نکاحوں میں بے انتہا خیر و برکت مقدر فرما, دونوں جوڑوں میں آپس میں مودت و رحمت پیدا فرما, ہر ایک کو ایک دوسرے کے حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما کر آپس کی حق تلفیوں سے ان کی پورے پوری حفاظت فرما, نیکی اور بھلائی کے کاموں میں ہر ایک کو ایک دوسرے کا معین و مددگار اور گناہ اور برائی کے کاموں سے ایک دوسرے کی حفاظت کا ذریعہ بنا. اللہ ازدواجی زندگی کی حقیقی مسرتوں سے ان کو مالا مال فرما کر خوشگوار اور قابل رشک ازدواجی زندگی عطا فرما. اللہ ان نکاحوں کو نگاہوں اور شرمگاہوں کی عفت و عصمت و پاکیزگی اور اولاد صالح کے وجود میں آنے کا ذریعہ بنا. اللہ ان کی روزیوں میں بھی برکت اور وسعت عطا فرما, نکاح کی نسبت سے جتنی خیر اور بھلائی تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے مانگی اور بتلائی ہے ان کو عطا فرما, اور نکاح کی نسبت سے جن شرور اور برائیوں سے پناہ چاہی گئی ہے اس سے ان کی پورے پوری حفاظت فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما, قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما۔ اے اللہ، جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما۔ اے اللہ، جن کی اولادیں نافرمان ہیں ان کی اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما۔ جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر ان کے نکاح کی صورتیں پیدا فرما۔ جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما۔ اللہ، حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ اللہ، پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے۔ اے اللہ، تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما۔ جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ، یہاں موجود، اے اللہ، مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، مانگنے سے رہ گیا وہ بھی عطا فرما۔ آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا جینا کتائبین فلا تردنا خائبین، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین، برحمتک یا ارحم الراحمین۔